नमस्कार। कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। एकान्तवासबाट तयार पारिएको बदलिदो नेपाल काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालोको फेसबुक पेजबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ। आज 6 दिन भयो तपाईँ हामी घरभित्र बस्न थालेको। कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशभर लकडाउन गरेपछि तपाईँ हाम्रो दैनिकी फेरिएको छ। यो अवस्था कहिलेसम्म लम्बिएला भन्ने चिन्ता एकातिर छँदैछ भने अर्कोतिर कोरोना संक्रमितको संख्या थपिँदै गएपछि थप सजग र सावधानी अपनाउनु पर्ने खाँचो छ। सँगै यो अवस्था लम्बिँदा सामान्य जीविकादेखि देशकै अर्थतन्त्रमा पर्ने समस्या र चुनौती सम्झेर सबैलाई अत्यास लागेको छ। लकडाउनको यो अवस्था कहिलेसम्म लम्बिएला? कोरोनाको जोखिमबाट सजग हुँदै यो बेला आम नागरिकले आफ्नो दैनिकीलाई कसरी सहज बनाउने? औषधि सहित अरू अत्यावश्यक खाद्यान्न र वस्तुको आपूर्तिको लागि सरकारले कस्तो व्यवस्था मिलाएको छ? कोरोनाको संक्रमण फैलिन नदिन अरू तयारी के छ? विदेशबाट फर्किएका र अहिले विदेशमै रहेका नागरिकले यो बेला के गर्ने? आज हामी यो बेला तपाईँ हाम्रो मनमा खड्किएका यिनै कुराको सेरोफेरोमा बसेर कुरा गर्छौँ। हामीसँग हुनुहुन्छ परराष्ट्र मन्त्री प्रदीप गेवाली। उहाँ यति बेला मन्त्री निवास पुलचोकको एकान्तवासमा हुनुहुन्छ अनि उज्यालो घरको एकान्तवासमा हुनुहुन्छ प्राविधिक साथी सङ्घर्ष विष्ट। किर्तिपुरको एकान्तवासमा छु म मिलन तिमिल सिन्हा अनि तपाईँ आफ्नै घरको एकान्तवासमा बसेर कार्यक्रम सुनिरहनु भएको छ। अब कुराको मेलो थालौँ। मन्त्रीज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ।
हजुर, धन्यवाद मिलनजी।
मन्त्रीज्यू, तपाईँ पनि एकान्तवासमा हुनुहुन्छ, हामी पनि एकान्तवासमा छौँ। एकान्तवासको यो अवस्था कहिलेसम्म लम्बिएला भन्ने सबैको जिज्ञासा छ, के भन्नुहुन्छ?
पहिलो त म उज्यालो रेडियो नेटवर्कलाई धन्यवाद दिन चाहन्छु। प्रतिकूल परिस्थितिमा पनि यहाँहरूले एकातिर सरकारले जारी गरेको आदेश यो सम्पूर्ण लकडाउनको प्रबन्धलाई पालना गरिरहनु भएको छ, सँगसँगै आफ्नो कर्तव्य जनतालाई सुसज्जित गर्ने कर्तव्यलाई पनि प्रतिकूलताका बिचमा निरन्तरता दिनुभएको छ। यो तपाईँहरूको कर्तव्य परायणताका लागि म धन्यवाद भन्न चाहन्छु। यो अहिले हामीले जुन लकडाउनको अवस्था 6 दिन अगाडि सुरु गऱ्यौँ, यसको प्रभाव अथवा यसले जुन उद्देश्य प्राप्त गर्न खोजेको थियो त्यसमा हामी एक हदसम्म सफल भएका छौँ। सबभन्दा डर थियो खास गरेर समुदायमै यो संक्रमण फैलिन्छ कि भन्ने। अब अहिलेसम्म समुदायमा संक्रमण फैलिन सकेको र जति बाहिरबाट आउनु भएको छ उहाँहरूमध्ये केहीमा मात्रै संक्रमण सीमित रहेको अहिलेसम्मको अवस्था छ। तर यतिमै ढुक्क हुने स्थिति भने छैन। सम्भवतः आज या भोलि उच्चस्तरीय समितिको बैठक बसेर यसका समग्र प्रभावहरूको हामीले आकलन गर्छौँ। स्वास्थ्य कर्मीहरूका सुझावहरू, सुरक्षा कर्मीहरूका सुझावभन्दा पनि हामी विश्लेषण गर्छौँ र आवश्यक निर्णय गर्नेछौँ। तर सामान्यतया मेरो अनुरोध छ यहाँ मार्फत सबै श्रोताहरूलाई, जुन उद्देश्यका निम्ति संक्रमण नफैलियोस् भन्ने प्रयोजनका निम्ति यो चाहिँ एउटा एक खालको अप्रिय निर्णय हामीले गर्नु परेको हो। यो केही समय अझ लम्बिन सक्छ भन्ने मानसिकता चाहिँ बनाइराख्नु राम्रो हुन्छ भन्ने मलाई लाग्छ।
हो, तपाईँले भने जस्तै सरकारले यसअघि घोषणा गरेको भोलिसम्म हो, एक हप्ता भोलि सकिँदैछ। अब यो भन्दा नि बढी लम्बिन्छ भनेर हामी तयारी अवस्थामा रहँदा ठिक हुन्छ भन्ने कुरो तपाईँले गर्नुभयो?
मलाई त्यस्तो लाग्छ, यद्यपि औपचारिक निर्णय भएको छैन, तर जस्तो संक्रमितहरूको अवस्था बाहिर प्रकट हुने अर्थात् उनीहरूमा लक्षण देखा पर्ने, को संक्रमित हो होइन भन्ने छुट्याउनका निम्ति कम्तीमा पनि 15-16 दिनको एउटा इन्क्युबेसन अवधि हुन्छ यो कोरोना भाइरसको संक्रमण बाहिर प्रकट हुनुको लागि, लक्षणहरू देखिनको लागि। त्योभन्दा अगाडि भाइरसहरू सुसुप्त अवस्थामा रहिरहेका हुन सक्छन्। हप्ता 10 दिनसम्म कहिले काहीँ त्यो केही पनि लक्षण प्रकट नभइकन सामान्य अवस्थामा दैनिकी चलिरहेको अवस्था हुन्छ। त्यसो भएर जति संक्रमण को एउटा सम्भावना छ त्यो चाहिँ 15-16 दिनभित्रमा सबै प्रकट भइसक्छ र त्यसो गर्दा हामीले उहाँहरूलाई पहिचान गर्न, उहाँहरूलाई उपचार गर्न, उहाँहरूलाई आइसोलेटेड गर्न पनि हामीलाई सजिलो हुन्छ। त्यसो भएको हुनाले सायद केही समय हामीले यसलाई निरन्तरता दिनुपर्छ होला। यद्यपि औपचारिक निर्णय भने गर्न बाँकी छ र त्यो निर्णयको प्रतीक्षामा रहनुहोला र निर्णयलाई परिपालना गर्नुहोला भन्ने मेरो आग्रह छ।
मन्त्रीज्यू, एकातिर समुदायमा संक्रमण फैलिन नदिन सचेत हुनुपर्ने खाँचो छ अनि सँगै नागरिकले दैनिक गुजारा पनि चलाउनु पर्ने बाध्यता छ। यी दुवै चुनौतीसँग सामना गर्न सरकार के गर्दैछ अनि नागरिकले चाहिँ के गर्ने?
निश्चय नै यो एउटा असहज अवस्था हो। अब धेरैको रोजगारी रोकिएको अवस्था छ, कल कारखानाहरू बन्द छन्, स्कुल कलेजहरू बन्द छन्। अब तपाईँहरू जस्तो प्रविधिमाथि आधारित चाहिँ साथीहरूलाई समेत अथवा त्यो चाहिँ सञ्चार माध्यमहरू अथवा सञ्चार उद्योगहरूलाई समेत हम्मे हम्मे परिरहेको छ भनेदेखि दैनन्दिन झ्यालाझारी गरेर बाँच्नुपर्ने लाखौँ श्रमिकहरूको अवस्थाको बारेमा सरकार गम्भीर पनि छ, चिन्तित पनि छ र कसरी उहाँहरू समक्ष दैनन्दिन उपभोग्य वस्तुहरू पुर्याउन सकिन्छ र यो कठिन अवस्थामा चाहिँ उहाँहरूलाई सहायता पुर्याउन सकिन्छ भन्ने बारेमा हामीले क्रिया कार्य गरिरहेका छौँ। अहिले स्थानीय तहहरू, विभिन्न स्थानीय तहहरूले आफ्नो आफ्नै ढङ्गले पनि खास गरेर दैनिक ज्यालादारीमा बाँच्नुपर्ने श्रमिकहरूका लागि राहतको प्याकेजहरू पुर्याइरहनु भएको छ, राहतको घोषणाहरू गरिरहनु भएको छ। हामीले केन्द्र सरकारले भन्दा पनि केन्द्र सरकार र प्रदेश सरकारको समन्वयमा स्थानीय तहहरूलाई बढीभन्दा बढी परिचालित गरेर त्यस्ता अत्यन्त जोखिम अवस्थामा रहेका या अत्यन्त चाहिँ सङ्कट भोगिरहेका श्रमिकहरूको हामीले अहिले पहिचान गरिरहेका छौँ। उहाँहरूको पहिचानसँगै न्यूनतम उहाँहरूलाई बाँच्नको निम्ति चाहिने सहायताहरू पुर्याउने सन्दर्भमा हाम्रो क्रिया कार्य चाहिँ चलिरहेको छ। हामी यति कुरा चाहिँ यहाँलाई आश्वस्त तुलाउन चाहन्छौँ, हामी कसैलाई पनि यो सङ्कटको बेलामा चाहिँ भोकै पर्नुपर्ने अवस्था आउन दिँदैनौँ। कठिन अवश्य छ, सरकारलाई पनि सजिलो छैन, सहज ढङ्गले सामग्रीहरू ढुवानी गर्न पनि सजिलो छैन, तर नागरिकप्रतिको दायित्वप्रति हामी सचेत छौँ र उहाँहरूलाई हामीले त्यसरी पुरा गर्नेछौँ। त्यसबाहेक अब मेरो आग्रह छ, खास गरेर अब लाखौँ विद्यार्थीहरू अहिले घरमै छन्, अभिभावकहरूलाई आग्रह छ, स्कुलका शिक्षकहरूलाई आग्रह छ, जहाँ जहाँ कतिपय अनलाइन कोर्सहरू चलाउन सकिने या कमसेकम पनि उहाँलाई काउन्सिलिङ गर्न सकिने छ अवस्था छ, विद्यार्थीहरूलाई त्यो बढी विचलित हुन नदिन, निराश हुन नदिन अथवा एक्लोपनको अनुभूति हुन नदिनको निम्ति अभिभावक र शिक्षकहरूले पनि त्यसमा आवश्यक सहयोगहरू गर्नुहोला। जे काम अनलाइनबाट गर्न सकिन्छ त्यस्ता व्यवसायहरूलाई निरन्तरता दिनुहोला र यो प्रतिकूलतालाई अनुकूलतामा चाहिँ रूपान्तरित गर्नको निम्ति सबैले सहयोग गर्नुहोला भन्ने म आग्रह गर्न चाहन्छु।
हजुर मन्त्रीज्यू, अहिलेसम्म यो संक्रमण देखिएका 5 जना चाहिँ सबै विदेशबाट फर्किएकाहरू हुन्, अब उनीहरूसँगै आएकाहरू र उनीहरूसँग भेटघाट भएकाहरूमा पनि जोखिम बढेको छ, सहर हुँदै गाउँसम्म चाहिँ अब संक्रमणको जोखिम फैलिँदैछ। अब यो जोखिम टार्न सरकारले थप के गर्छ? अलिअलि खोजी गर्ने, प्रहरीले खोजी गरेर घरमै राख्ने व्यवस्था त भइरहेको छ, अब योभन्दा बाहेक सरकारले अरू केही सोचेको छ?
हामीले सबै स्थानीय तहहरूलाई आग्रह गरेका छौँ, तपाईँहरूले यस बिचमा बाहिरबाट आउनुभएका सबैको लगत राख्नुहोला, उहाँहरूलाई क्वारेन्टाइन गर्नुहोला र घरमै बस्ने स्थिति कसैको छ भने पनि घरमा अब सबै परिवारसँग घुलमिल भएर बस्ने होइन, हामी अब अलिकति नमिठो कुरा गरौँ, जसरी हामी आफन्तको एउटा आश्रोचमा बस्छौँ 13 दिनसम्म बिल्कुल अछट्ट रहेर कसैसँग पनि नछोइकन, या अब एक खालको अन्धविश्वास नै हो तर नेपाली समाजमा अहिले पनि त्यो परम्परा छ, जसरी चाहिँ महिलाहरूले महिनावारी बार्नुपर्ने एउटा बाध्यात्मक अवस्थामा उहाँहरू एक्लै बस्नुहुन्छ, त्यही गरी सम्पूर्ण रूपले अलग भएर बस्नुपर्ने हुन्छ बाहिरबाट आउनुभएका साथीहरू। अब यसको अलिकति कडाइका साथ पालना भएन, सरकारले पटक पटक भन्यो, उहाँहरूलाई फारम पनि भरायो, उहाँहरूलाई चाहिँ क्वारेन्टाइनमा अनिवार्य रूपमा बस्नु भनियो, कतिले त्यसको पालना नगर्दा अलिकति जोखिम बढेको छ, तर अहिलेसम्मको एउटा स्थिति के हो भनेदेखि आजका मितिसम्म यो चाहिँ संक्रमण समुदायमा फैलिएको अथवा समुदायमा सरेको अहिलेसम्म चाहिँ लक्षण देखा परेको छैन, त्यसले गर्दाखेरि हामी आशावादी बनौँ। तर मेरो आग्रह छ कि सबै स्थानीय तहहरूले त्यस्तो त्यसरी बाहिर आउनुभएका बाहिरबाट आउनुभएकाहरूको सबैको लगत राख्नुहोस्, उहाँहरूलाई निगरानीमा राख्नुहोस्, कुनै पनि लक्षण देखा पर्न साथ जस्तो हुन त अब अहिले सामान्य रुघाखोकी र COVID-19 लक्षणहरू केही केही मिल्दाजुल्दा पनि छन्, तर डाक्टरहरूले भन्नुभएको, चिकित्सकहरूले भन्नुभएको कुराको आधारमा हेर्दा 4 कुराहरू सँगसँगै भयो भने लगातारको उच्च ज्वरो, लगातारको सुक्खा खोकी, शरीर कमजोर हुने र सास फेर्न अप्ठ्यारो हुने, यी चारवटा लक्षणहरू देखा परेका बिरामीहरू तपाईँहरूले गाउँमा भेट्नुभयो भने उहाँहरूलाई अलग्गै राख्ने, नजिकको स्वास्थ्य चौकीमा स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, उहाँहरूको रियालको परीक्षणका लागि चाहिँ त्यो प्रबन्ध गर्ने र उहाँहरूलाई सम्पर्कबाट बाहिर बस्नका निम्ति भन्ने र यसरी बाहिरबाट आउनुभएका साथीहरूलाई मेरो आग्रह छ तपाईँहरू छिटोभन्दा छिटो सम्पर्कमा आइदिनुहोस्, प्रहरी र स्वास्थ्य चौकीको सम्पर्कमा आइदिनुहोस् ताकि तपाईँहरूले यस बिचमा को कोलाई भेट्नु हो, को को तपाईँहरूको सम्पर्कमा आउनुभयो भन्ने कुरा सरकारलाई पहिचान गर्न सजिलो होस् र उहाँहरू सबैलाई पनि निगरानी गरेर अलिकति आइसोलेटेड गर्न सकियोस्। समुदायमा फैलिन नदिने नै अहिलेको सबभन्दा ठुलो हाम्रो चाहिँ चुनौती हो। यो चाहिँ सरकारको एकल प्रयत्नबाट मात्रै सम्भव हुँदैन, यसमा चाहिँ सम्बन्धित यात्रु महानुभावहरू, स्थानीय तह, समुदाय र परिवार सबै सबैको सहयोग रहोस् भन्ने म आग्रह गर्न चाहन्छु।
हो, तपाईँले आग्रह गर्नुभयो विदेशबाट आएका नागरिक आफै सजग हुनु पर्यो, घर जाँदाखेरि छुट्टै बस्नु पर्यो र सँगसँगै घरका परिवारले पनि ध्यान दिनु पर्यो भन्ने तपाईँको विशेष आग्रह हो। अब यस्तो बेला पालिकाको भूमिका नि महत्त्वपूर्ण हुन्छ र पालिकाहरूले आफ्नो तर्फबाट पनि काम गरिरहेका छन् विदेशबाट आएका नागरिकलाई सम्झाइ बुझाइ घरभित्रै बस भनेर। तपाईँको आग्रह के छ, पालिका सरकारले यो बेला अझै बढी भूमिका चाहिँ कस्तो निभाइदियो भने सजिलो हुन्थ्यो, यो संक्रमण फैलिन नदिने यो सरकारको चाहिँ अभियानलाई साथ पुग्थ्यो होला?
तिनवटा कुरामा पालिका सरकारहरूले भूमिका खेल्न सक्नुहुन्छ, कहिले खेलि नै रहनु भएको छ। पहिलो कुरा त बाहिरबाट आउनुभएका र त्यस्तो केही लक्षण देखा परेकाहरूलाई को पहिचान गर्ने, त्यसको बारेमा चाहिँ जहाँ हामीले हब अस्पतालहरू तोकेका छौँ त्यो हब अस्पताललाई जानकारी दिने अथवा त्यसका चाहिँ जुन सेटेलाइट अस्पतालहरू छन् तिनीहरूलाई जानकारी दिने र यो अब 6 दिन 7 दिन भयो बाहिरबाट हामीले चाहिँ भनौँ न अन्तर्राष्ट्रिय सीमा रोकेको आज 8औँ दिन हो, लकडाउनको चाहिँ 6औँ दिन हो। यो बिचमा जो जो बाहिरबाट आउनु भएको छ तीमध्ये केहीमा लक्षण देखा परेको हुनसक्छ यदि उहाँहरू सङ्क्रमित हो भनेदेखि, त्यसो भएर लगत राख्ने र लक्षण देखा परेकालाई चाहिँ भनौँ न स्वास्थ्य चौकीसँग पुर्याउने पहिलो कुरा उहाँहरूले यो गर्नु जरुरी छ। दोस्रो, त्यसरी बाहिरबाट आउनुभएका तर लक्षणै नदेखिए पनि उहाँहरूलाई अनिवार्य रूपमा क्वारेन्टाइन र यदि अब क्वारेन्टाइनको व्यवस्था प्रभावकारी हुन सकिरहेको छैन भने घरमै पनि त्यो चाहिँ घर परिवारमा सबै घुलमिलो भएर होइन कि अलग्गै बस्ने खालको एउटा त्यसको निरन्तर निगरानी त्यो चाहिँ पालिकाहरूले गर्न सक्नुहुन्छ। हरेक वडामा हामीसँग वडा अध्यक्ष सहित 4 सदस्यहरू हुनुहुन्छ, अब त्यसबाहेक मनोनित कार्यकारीहरू पनि हुनुहोला, त्यसले गर्दाखेरि चाहिँ वडामा हामीसँग 5-6 निर्वाचित जनप्रतिनिधिहरू हुनुहुन्छ, उहाँहरूले प्रत्येकलाई चिन्नुहुन्छ, घर घरकालाई को बाहिर हुनुहुन्थ्यो र को आउनुभयो भन्ने कुरा उहाँहरूलाई थाहा हुन्छ। यो काम चाहिँ उहाँहरूले गर्नु जरुरी छ र तेस्रो, अघि हामीले चर्चा गरे जस्तो सङ्कटमा परेका अभरमा परेका दैनिक ज्यालाधारीमा बाँच्नु पर्ने चाहिँ नागरिकहरूलाई राहत सुविधाहरू पुर्याउने, उहाँहरूलाई न्यूनतम बिहान साँझ खाना पुग्ने गरिकन दाल चामल नुन तेलको चाहिँ व्यवस्था गरिदिने, त्यसका लागि स्थानीय कोषहरू प्रयोग गर्न सकिन्छ। अहिले अब विकास निर्माणका कामहरू अब सबैतिर ठप्प जस्तै छन्, यस्तो अवस्थामा चाहिँ कतिपय एउटा विशेष निर्णय गरेर भए पनि राहत कोषहरू खडा गरेर ती राहत कोषहरू मार्फत आफ्नो भनौँ न सीमाभित्र रहेका कोही पनि नागरिक भोकै पर्न नपरोस्, सङ्कटमा पर्न नपरोस् भन्ने कुरामा चाहिँ यो बेला पालिकाहरूले निकै महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। एक किसिमले नेतृत्व क्षमता देखाउने, जनतासँग एकदम नजिक हुने र के का लागि स्थानीय सरकार हो भन्ने कुरा त्यसलाई चाहिँ पुष्टि र प्रमाणित गर्ने, त्यसको औचित्य स्थापित गर्ने एउटा मौका पनि हो, यसलाई अवसरको रूपमा पनि लिनको लागि म आग्रह गर्न चाहन्छु।
उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन .com, उज्यालोको मोबाइल एप्लिकेसन र उज्यालोको फेसबुक लाइभबाट संसारभर प्रसारण भइरहेको बल्लिदो नेपालमा आज हामी कोरोना भाइरसको संक्रमण रोक्नको लागि सरकारले खेलेको भूमिका, सरकारले गरेको अभियान, हाम्रो साथ र सहयोगको कस्तो आवश्यकता पर्छ भन्ने कुरा र लकडाउनको यो अवस्थामा दैनिक गुजारा कसरी चलाउने भन्ने विषयमा कुरा गरिरहेका छौँ। हामीसँग हुनुहुन्छ परराष्ट्र मन्त्री प्रदीप गेवाली, उहाँ यति बेला मन्त्री निवास पुलचोकको एकान्तवासमा हुनुहुन्छ। म मिलन तिमिल सिन्हा किर्तिपुरको एकान्तवासमा छु र उज्यालो घरको एकान्तवासमा हुनुहुन्छ प्राविधिक साथी सङ्घर्ष विष्ट, अनि तपाईँ एकान्तवासमा बसेर यो कार्यक्रम सुनिरहनु भएको छ। मन्त्रीज्यू, तपाईँलाई फेरि पनि स्वागत छ।
हजुर धन्यवाद।
तपाईँले भन्नुभयो आम नागरिकले खेल्नुपर्ने भूमिकासँगै पालिकाले यो बेला नेतृत्वदायी भूमिका खेल्न सकेको खण्डमा यो सरकार केन्द्र सरकारले जुन अभियान चलाएको छ यो अभियान साकार पार्न चाहिँ सहयोग पुग्छ, कोरोना भाइरसको जोखिमलाई कम गर्नको लागि भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने कुरा गर्नुभयो। अब अलिकति यो स्वास्थ्य कर्मीको कुरा गरौँ, अहिले स्वास्थ्य कर्मीलाई चुनौती थपिएको छ, उनीहरूले माग गरे अनुसारको स्वास्थ्य सामग्री र उपकरण अझै आएन भन्ने गुनासो छ, यो डाक्टर र स्वास्थ्य कर्मीको मनोबल बढाउन चाहिँ सरकारले के गरिरहेको छ?
निश्चय नै यति बेला एउटा यस्तो लडाइँ हामी लडिरहेका छौँ जुन लडाइँमा स्वास्थ्य कर्मीहरू फ्रन्ट लाइनमा हुनुहुन्छ। यो स्वास्थ्य कर्मीहरूको नेतृत्वमा लडिँदै गरेको एउटा अत्यन्त जटिल खालको लडाइँ हो, विश्वव्यापी रूपमै उहाँहरू फ्रन्ट लाइनमा हुनुहुन्छ र आफ्नो स्वास्थ्यलाई समेत जोखिममा राखेर जुन एउटा मानवीय सेवाहरू प्रदान गरिरहनु भएको छ, पहिलो कुरा त म उहाँहरूको त्यो उत्कृष्ट सेवाभावको हार्दिक प्रशंसा पनि गर्न चाहन्छु। म आश्वस्त तुल्याउन चाहन्छु उहाँहरूलाई नेपाल सरकारको तर्फबाट आवश्यक सबै सामग्रीहरू उपलब्ध गराइनेछ। यो बिचमा खास गरेर विभिन्न ठाउँबाट हामीलाई गुनासोहरू आयो, उहाँहरूलाई चाहिने त्यो लक्षण देखा परेका अथवा सम्भाव्य सङ्क्रमितहरूको परीक्षणका लागि पनि, उहाँहरूको नमुना सङ्कलनका लागि पनि र उपचारका लागि पनि चाहिने यो पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट्सहरू पिपिईहरू र अन्य कतिपय चाहिँ सुरक्षा सामग्रीहरू भएनन् भन्ने पनि हामीले गुनासाहरू सुन्यौँ। अब कतिपय ठाउँमा अलिकति मनोवैज्ञानिक रूपले पनि प्रभाव परेको देखियो, सामान्य रुवाको जाँचलाई पनि अलिकति डराए जस्तो त्यस्तो पनि कहीँ कहीँ ठाउँमा देखा पर्यो। जो होस् उहाँहरूको त्यो सबै मनोविज्ञानलाई ध्यानमा राखेर सरकारले अब हामीले चाहिँ आवश्यक स्वास्थ्य सामग्रीहरू मगाएका छौँ। आज बिहान 5:30 बजे मात्रै नेपाल एयरलाइन्सको विशेष चार्टर विमानले चिनको ग्वान्जाओबाट पिपिईहरू स्वास्थ्य यो नमुना परीक्षण गर्ने सामग्रीहरू र अन्य औषधि र स्वास्थ्यजन्य सामग्रीहरू चाहिँ ल्याइपुर्याएको छ। आज दिनभरिमा हामी त्यो चाहिँ सातै प्रदेशमा पुर्याउने गरी यसलाई वितरण गर्छौँ र उहाँहरूले जे अहिले अलिकति समस्याको सामना गर्नु परिरहेको छ आवश्यक सामग्रीहरूको अभावमा, त्यो अभाव हामी हुन दिन्नौँ। किनभने स्वास्थ्य कर्मीहरूको मनोबल उच्च भएपछि मात्रै यो लडाइँ जितिन्छ, त्यो कुरा हामीलाई थाहा छ। त्यसका लागि सरकारले आवश्यक बिमाहरू आवश्यक इन्सेन्टिभहरूको पनि व्यवस्था गरेको छ। जस्तो फ्रन्ट लाइनमा रहेर काम गर्ने स्वास्थ्य कर्मीहरू सुरक्षा कर्मीहरूलाई उहाँहरूले पाउँदै आएको सुविधाको 100% भत्ता दिने व्यवस्था गरेको छ। सेकेन्ड रोमा काम गर्नेहरूलाई 75% र थर्ड रोमा रहेर काम गर्नेहरूलाई 50% गरेर हामीले केही प्रोत्साहनको पनि व्यवस्था गरेका छौँ। तर त्योभन्दा पनि ठुलो कुरा चाहिँ उहाँहरूलाई नभई नहुने यी अत्यावश्यकीय सामग्रीहरू छन्, ती सामग्रीहरूको आपूर्ति हामीले चाहिँ अब सहज ढङ्गले गराउँछौँ। यदि अहिले पनि अभावै भएर उहाँहरूले काम गर्न रोकिएको अवस्था चाहिँ थिएन, तर अलिक ठुलो दायरामा हामीले यो परीक्षण विस्तार गर्नुपर्नेछ, समुदाय सम्भवको पुग्यो कि भनेर हामीले अब काठमाडौँमा केकुमाबाट मात्रै हुँदै आएको परीक्षणलाई चाहिँ विस्तारित गरेर अरू ठाउँबाट पनि गर्नुपर्ने अवस्था छ। त्यति बेला चाहिँ हामीलाई अहिले भइरहेका सामग्रीले पुग्दैन, अहिले भइरहेका उपकरणहरूले पुग्दैन, यी सबै कुराको तयारी चाहिँ सरकारले गरेको छ।
पर्याप्त छ जस्तो तपाईँले भन्नुभयो, आज मात्रै चिनबाट आएको छ, अब आउने क्रममा त छ, सबै आउँदाखेरि जति डक्टरलाई चाहिन्छ गाउँ गाउँसम्म चाहिने आवश्यकता पर्यो भने सहज ढङ्गले हुन्छ भनेर विश्वास गर्दा हुन्छ अहिले रेडियो सुनिरहनु भएका डाक्टर साहबहरूले?
सबैले ढुक्क रहनु भए हुन्छ, हामी जहाँबाट पनि त्यो व्यवस्था गर्छौँ, हामीलाई मित्र राष्ट्रहरूले पनि सहयोग गर्ने वचन दिनुभएको छ। यद्यपि हामीले बुझ्नुपर्ने कुरा के हो भने आज सिङ्गो विश्व नै एउटा नयाँ खालको सङ्कटसँग जुझिरहेको छ, धेरै ठाउँमा स्वास्थ्य सामग्रीहरूको अभाव छ। अब अस्तिसम्म चाहिँ ठाउँ ठाउँमा कलका यो स्वास्थ्य सामग्री बनाउने कारखानाहरू नै बन्द थियो, जस्तो चिनकै कुरा गऱ्यौँ भनेदेखि बल्ल 3-4 दिन नै भयो त्यहाँ अलिकति सहज हुँदै गरेको, नभएदेखि चाहिँ झन्डै 2 महिनादेखि सिङ्गो हुबै प्रान्तलाई चाहिँ लकडाउन गरेर र अरू धेरै ठाउँमा फ्याक्ट्रीहरू बन्द गरेर 3 महिनादेखि चिनले त्यो एउटा कठिन लडाइँ लड्यो, अहिले बल्ल नर्मल अवस्थामा पुगेको छ। अरू विकसित देशहरूले पनि स्वास्थ्य सामग्रीहरूको अभाव चाहिँ झेलि नै रहेका छन्। मैले हिजो मात्रै अमेरिकी राष्ट्रपति ट्रम्पको एउटा निर्देशन पढ्दै थिएँ, उहाँले जनरल मोटर्स लाई चाहिँ अब तिमीले मोटर उत्पादन गर्न छोडेर भेन्टिलेटरहरू उत्पादन गर भनेर चाहिँ आदेश दिँदै गरेको पनि मैले सुनेको थिएँ। यो त्यो लेभलमा सङ्कट बढ्दै जाँदा, सङ्क्रमणहरू एकदम महामारीको रूप लिँदै जाँदाखेरि कति चिजहरू हामीलाई हाम्रो आफ्ना लिमिटेसन्सहरू होलान्, तर अहिले सङ्क्रमणको जुन डर छ नेपालमा, र हामीले जे अनुमान गरेका छौँ यतिसम्म जान सक्ला, यतिसम्म बिग्रिन सक्ला बिग्रिँदैको अवस्थामा भन्ने कुराका निम्ति हामीले चाहिँ आवश्यक तयारी गरेर अगाडि बढेका छौँ।
अघि मन्त्रीज्यूले सङ्केत गर्नुभयो अब लकडाउन लम्बिन्छ भन्ने कुरोमा हामी तयारी भएर बस्दा हुन्छ, अब यस्तो अवस्थामा खाद्यान्न र अरू दैनिक आवश्यक वस्तु चाहिए नागरिकले के गर्ने र सरकारले चाहिँ आपूर्तिको व्यवस्था कसरी मिलाइरहेको छ?
अहिले हामीले तिन तहमा यसमा काम गरिरहेका छौँ। पहिलो कुरा त जुन खाद्यान्न पसलहरू छन् उनीहरूले नियमित रूपमा पसलहरू खोल्नुपर्छ, त्यसरी आउँदाखेरि भिडभाड नहोस् भन्नका निम्ति निश्चित दूरी राखेर ग्राहकहरूलाई चाहिँ सामग्रीहरू वितरण गर्नुपर्छ, र बिक्री वितरण गर्दाखेरि एकैचोटि चाहिँ ठुलो सङ्ख्यामा ठुलो परिमाणमा होइन, किनभने पसलहरू खुल्ली नै रहन्छन्। अहिलेसँग अहिले हामीसँग खाद्यान्न मौजात पर्याप्त छ देशमा, त्यसले गर्दाखेरि स्टक गर्नुपर्ने जरुरी छैन। अगाडिमा एक हप्ताका लागि अथवा चार पाँच दिनका लागि चाहिँ मान्छेले लिएर जान सक्नुहुने भयो। त्यसरी नियमित रूपमा बिक्री वितरण भइआएको सिस्टमलाई हामीले व्यवस्थित गरिरहेका छौँ। पहिलो त्यसमा हाम्रा खास गरेर खुद्रा पसलहरूको एकदम भूमिका आउँछ। दोस्रो, केही डिपार्टमेन्टल स्टोरहरूले होम डेलिभरीको पनि व्यवस्था गरेका छन्। त्यहाँ अनलाइन माध्यमबाट तपाईँले चाहिँ भनौँ न अर्डर
गर्न
घर घरमै मगाउन सक्नुहुन्छ। उहाँहरूले चाहिँ त्यसको एउटा समग्र एउटा प्याकेजकै व्यवस्था गर्नुभएको छ। सहरी क्षेत्रहरूमा यो सुविधा पनि छ। तेस्रो कुरा चाहिँ मुख्य मुख्य सहरी केन्द्रहरूमा अहिलेको साबिकको चाहिँ यो खाद्य संस्थान, अहिलेको चाहिँ नयाँ जुन कम्पनी हामीले बनाएका छौँ, त्यस माध्यमबाट पनि हामीले सुपथ पसलहरू खोलेर दैनिक उपयोग्य वस्तुहरू वितरण गर्ने व्यवस्था गरेका छौँ। र अब खास गरेर यो तल अघि पनि हामीले चर्चा गऱ्यौँ, दैनन्दिन जालादारी गरिरहनु पर्ने त्यस्ता श्रमिकहरूको हकमा चाहिँ स्थानीय तहहरूसँग मिलेर हामीले उहाँहरूलाई ठक्कै कुन ढङ्गले वितरण गर्न सकिन्छ, यो किन्न पनि नसक्नेहरूका हकमा त्यो ढङ्गको राहतको पनि प्रबन्धहरू चाहिँ गर्ने तयारी गरिरहेको छ।
र आपूर्ति पनि सरकारले मिलाइरहेको छ भनेर
अहिले आपूर्ति सहज छ। हामीले मित्र राष्ट्रसँग भारतसँग कुरा गरिरहेका छौँ। अब पेट्रोलियम पदार्थको अभाव छैन, त्यसै पनि अहिले पेट्रोलियम पदार्थको खपत कम छ। ग्यासहरू नियमित रूपमा आइरहेका छन्। अरू खाद्यान्न अहिले हामीसँग मौजुद छ। अब देशभित्र अब दुधको आपूर्ति पर्याप्त छ, बरु दुध बिक्री नहुने हो कि भनेर किसानहरू अलिकति चिन्तित भएको अवस्था छ। तरकारीहरू पर्याप्तै छ, खालि अलिकति त्यसलाई ग्राहकको घरसम्म पुर्याउने अथवा ग्राहकको नजिक पुर्याउने केही केही सप्लाई सिस्टमहरूमा थोरै समस्या देखिए पनि अहिले चाहिँ हामीसँग खाद्यान्न मौजात पर्याप्त भएको हुनाले हामीले यसमा व्यवसायी साथीहरूको पनि भूमिका महत्त्वपूर्ण हुन्छ। उहाँहरूले निष्ठापूर्वक काम गरिदिनु भयो, यो सङ्कटको बेलामा खालि मुनाफा मात्रै होइन, यो त सेवा गर्ने मौका पनि हो भनेर हेरिदिनु भयो भनेदेखि हामीले सप्लाई सिस्टमलाई चाहिँ निरन्तर कुनै अवरोध बिना अगाडि बढाउन सक्नेछौँ।
मन्त्रीज्यू, अहिले यो कार्यक्रम विदेशमा बस्ने लाखौँ नेपालीहरूले पनि सुनिरहनु भएको छ, उहाँहरू पनि यो बेला अप्ठ्यारोमा हुनुहुन्छ, उहाँहरूको बारेमा हामी केही बेर पछि कुरा गर्छौँ। र अहिले चाहिँ फेसबुकमा आएका केही प्रतिक्रिया र सुझाव म पढ्छु। कुशल पौडेलले लेख्नु भएको छ, म विदेशमा छु, मलाई पनि अप्ठ्यारो छ, मसँग सायद 20 दिनलाई खान बस्नु पुग्ला, तर पनि म सरकारलाई गुनासो गर्दिनँ। अहिले जसको सरकार भए पनि गर्न सक्ने भनेको यति नै हो, जे गरेको छ एकदम राम्रो गरेको छ, किनकि विश्वको महाराष्ट्र अमेरिकाको हालत के छ, यो समस्याको समाधान भनेको नै हामी नागरिक नै हो। मेरो कारण अरूले ज्यान फाल्न नपरोस् अनि मेरो कारणले अरू धेरैको ज्यान बच्न सफल होस् भन्नुभएको छ। अनि लक्सहरूले हामीलाई हाम्रो सरकारप्रति विश्वास छ, सीमित साधन र स्रोतका बावजुद पनि नागरिकलाई COVID-19 महामारीबाट बचाउन सरकार सक्दो लागि परेको छ। लकडाउनको अवस्थामा अति विपन्न परिवार र ज्यालादारी गरेर साँझ बिहान छाक टार्नेहरूको निम्ति सरकारबाट दाना पानीको व्यवस्था हुन अत्यन्तै जरुरी छ भन्नुभएको छ। अनि दिपेन्द्र चौधरीले मेरो सुझाव, नेपाल सरकारलाई गाउँ गाउँमा हेल्थ स्वास्थ्य टोली खटाएर लकडाउनको बेलामा सबैको निशुल्क स्वास्थ्य जाँच गराउन सकिएला कि नसकिएला, लकडाउन सकेको बेला सबै तितर बितर हुन्छन्, सबै व्यक्ति घरमा नभेटिन सक्छन्, यथाशीघ्र प्रदेश सरकारलाई निर्देशन दिनुपर्छ भन्ने उहाँको सुझाव छ। अनि राम खड्काले सबै जिल्लामा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरी हरेक शङ्कास्पद व्यक्तिलाई परीक्षण गर्नु पर्यो, स्वास्थ्य कर्मीलाई उचित सुरक्षा सामग्रीको हरेक जिल्लामा व्यवस्था गर्नु पर्यो, लकडाउन अझ लम्ब्याउने भए खाद्य वस्तुको सहज आपूर्ति गर्नु पर्यो र मजदुर वर्गलाई छाक तार्नेको लागि राहतको घोषणा गर्नु पर्यो भन्नुभएको छ। अनि सुरेन्द्र प्याकुरेलले पनि मेरो सुझाव, अरू क्षेत्रको बजेट कटाई, कोरोना कोषमा कम्तीमा पनि 5-7 अर्ब छुट्याउन सक्यो भने राम्रो हुन्छ भन्नुभएको छ। अनि रिसु श्रीवास्तवले सामान्य ज्वरो रुगाखोकी तथा फ्लू लागेका बिरामी प्राइभेट अस्पतालमा भर्ना लिनै पर्ने र यथेष्ट उचित कारण बिना बिरामी रेफर गर्न नपाइने बाध्यकारी नियम बनाइयोस् भन्नुभएको छ। अब उहाँहरूको यो सुझाव प्रतिक्रियालाई एकमुष्ट रूपमा तपाईँ के भन्नुहुन्छ?
पहिलो कुरा त म सबै साथीहरूको अत्यन्त विवेकपूर्ण जुन सुझावहरू छन् अत्यन्त राम्रा सुझावहरू छन् म उहाँलाई धन्यवाद दिन चाहन्छु। अहिलेको कठिनाइलाई उहाँहरू सबैले बुझिदिनु भएको छ, म उहाँहरू सबैलाई धन्यवाद भन्न चाहन्छु। दुईवटा कुरा महत्त्वपूर्ण छन्, मैले त्यसमा बढी जोड दिन्छु। एउटा अब यति बेला सबैको जनरल स्वास्थ्य परीक्षण त सायद सम्भव पनि नहोला, आवश्यक पनि नपर्ला। अहिले यति बेला हामी मूलत कोरोना सङ्क्रमितहरूकै स्वास्थ्यमा बढी केन्द्रित हुने हो, अरू नर्मल बिमारीहरूलाई अब सङ्कटै पर्दा त्यस्तो इमर्जेन्सी त कहीँ रोकिएको छैन, तर अरू कुराहरूलाई भन्दा प्राथमिकता हामीले COVID-19 को सङ्क्रमणलाई दिनुपर्नेछ। त्यसका लागि मैले यहाँहरूलाई एउटा सुखद जानकारी दिन चाहन्छु। अहिले अब आजबाटै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट COVID-19 को परीक्षण सुरु भएको छ। त्यसै गरी लगत्तै हिजो हामीले चाहिँ यो पिसिआर मेसिनहरू ल्याएका छौँ, आज बिहान आइपुगेको छ। ती पिसिआर मेसिनहरू स्थापित गरिसकेपछि हामीले अब पोखरा नेपालगञ्जबाट पनि त्यो सुरुवात गर्नेछौँ। सम्भवतः त्यस पछाडिको हाम्रो चरणमा चाहिँ हेटौँडा, बुटवल र धनगढीबाट पनि हामीले गर्नेछौँ। र यसरी यो अहिलेको परीक्षणको सुविधालाई चाहिँ विकेन्द्रित गरेर सहजै नमुना परीक्षण गर्न सकियो, सङ्क्रमितहरूलाई चाहिँ काठमाडौँ त्यो आफ्नो नमुना चाहिँ पठाउनु पर्ने बाध्यात्मक अवस्था अन्त्य होस् भन्ने काम गरिरहेका छौँ। त्यो छिटै अब अगाडि बढ्छ। तेस्रो कुरा ज्यालादारी श्रमिकहरूको हकमा मैले भने उहाँहरूको बारेमा सरकार चिन्तित छ, हामीले केही न केही त्यस सम्बन्धी चाहिँ योजनाहरू अगाडि बढाउँछौँ। यसमा चाहिँ स्थानीय सरकारको अथवा चाहिँ स्थानीय तहहरू पालिकाहरूको चाहिँ असाध्यै ठुलो भूमिका भएको हुने हुनाले मैले उहाँहरूलाई तदनुरूपको आफ्नो तयारी गर्नका लागि पनि आग्रह गर्छु। सबै साथीहरूलाई एकदमै धन्यवाद भन्छु, उहाँहरूले जुन एकदमै महत्त्वपूर्ण रचनात्मक सुझावहरू दिनुभएको छ र सरकारप्रति विश्वास व्यक्त गर्नुभएको छ, उहाँहरूलाई धन्यवाद छ।
बदलिलो नेपालमा आज हामी परराष्ट्र मन्त्री प्रदीप गेवालीसँग कुरा गरिरहेका छौँ। मन्त्रीज्यू तपाईँलाई फेरि पनि स्वागत छ। अब चाहिँ विदेशमा रहेका नेपालीको कुरा गरौँ। विदेशमा पनि कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालीहरू अप्ठ्यारोमा हुनुहुन्छ र यो बेला विदेशमा रहेका नेपालीलाई तपाईँ के भन्नुहुन्छ?
मलाई उहाँहरूको अवस्थाको बारेमा जानकारी छ। मैले केही दिन अगाडि मात्रै खाडी क्षेत्रका हाम्रा नियोग प्रमुखहरू, राज्यजीवहरू र नियोग प्रमुखहरूसँग, त्यसै गरी त्यसको लगत्तै जापान, कोरिया, मलेसिया लगायतका अफ्रिकाका नियोग प्रमुखहरूसँग कुराकानी गरेको छु। युरोप र अमेरिकाका नियोग प्रमुखहरूसँग पनि निरन्तर सम्पर्कमा छु। म पहिले खास गरेर श्रमिक गन्तव्य मुलुकहरूकै अवस्थाको बारेमा कुरा गर्छु। त्यहाँ हामीले राजदूतावासहरूलाई एकदम प्रष्ट निर्देशन दिएका छौँ, नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहने, तपाईँहरूले 24 घन्टा हटलाइन व्यवस्था गर्ने र कसैलाई पनि अप्ठ्यारो पर्दाखेरि चाहिँ आवश्यक सुविधाहरू पुर्याउने भनेर। अब अहिलेसम्म एउटा सन्तोषको विषय के छ भने खाडी क्षेत्रमा बहराइनमा 3 जना सङ्क्रमित हुनुहुन्छ, उहाँहरूको अवस्था सामान्य छ। UAEमा 2 जना सङ्क्रमित हुनुहुन्थ्यो, उहाँहरू निको हुनुभयो, अहिले फेरि
2 जना
फेरि देखा परेको छ। र सबै देशहरूले चाहिँ यो सङ्कटको बेलामा चाहिँ आफ्ना नागरिकहरू हुन् अथवा विदेशी नागरिकहरू हुन् सबैलाई समान व्यवहार गरेर उपचारदेखि लिएर केही सबै कुराहरूमा आफ्नै नागरिक सरह सुविधा दिने घोषणा गर्नुभएको छ, त्यो एउटा सुखद पक्ष हो। अब कतिपय ठाउँमा चाहिँ हाम्रा श्रमिकहरूले कहीँ करार अवधि सकिएर कहीँ भिसा सकिएर केही अप्ठ्यारोहरू भोगिरहनु भएको छ, तर सम्बन्धित सरकारहरूसँग समन्वय गरेर हाम्रा दूतावासहरूले के कुरामा आश्वस्त दिलाउनु भएको छ भनेदेखि भिसा सकिएकै कारणले अथवा करार अवधि सकिएकै कारणले भोलि कुनै कानुनी झन्झटमा पर्नु नपर्ने, अहिले त्यहाँ बस्नुको लागि चाहिँ अप्ठ्यारो नहुने गरिकन दूतावासहरूले समन्वयहरू गरिरहेका छन्। अब कतिपय ठाउँमा जागिर खोसिने हो कि अथवा जागिरबाट निकालिदिने हो कि भन्ने पनि अब चिन्ताहरू देखा परेको छ, तर यो बेलामा कसैले पनि, किनभने यस यो सङ्कट फैलिनेमा श्रमिकहरूको त कुनै हात छैन, श्रमिकहरूको कारणले गर्दा त्यो कम्पनीले नोक्सान बिहोर्नु परेको त होइन, त्यस कारणले गर्दा यो सङ्कटको बेलामा कसैले पनि जागिरबाट जबरजस्ती निकाल्न मिल्दैन, त्यो कुरामा निरन्तर उहाँहरूले समन्वय गरिरहेको छ। म ती क्षेत्रमा रहने हाम्रा श्रमिक साथीहरूलाई भिसा अवधि सकियो अथवा करारको अवधि सकियो भनेर माथि दिन म आग्रह गर्न चाहन्छु। त्यस्तो सङ्कटको बेलामा हाम्रा दूतावासहरूले यहाँहरूलाई आवश्यक सहयोग पुर्याउनु हुनेछ। त्यहाँको सरकारले जारी गरेका आदेशहरूलाई कडाइका साथ पालना गर्नुहोला। अलिकति कहिलेकाहीँ ती आदेशहरू पालना नहुँदाखेरि अस्ति अब कतारबाट हाम्रा केही साथीहरू रिपोर्ट हुनु पर्यो, त्यो राम्रो भएन, उहाँहरूले जान नजानु भन्नुभएको थियो, त्यसका सूचनाको अभावले अथवा कतिपय कुराहरूले गर्दा ती कुराहरू पालना नहुँदाखेरि त्यहाँको कानुन अनुसार चाहिँ खालको कार्यालय पर्नुपर्ने अवस्था भयो। त्यो नहोस् भन्नका निम्ति ती श्रमिक गन्तव्य श्रम गन्तव्य रहेका मिरिकका साथीहरूले एकदमै ख्याल गर्नुहोला। राज्य सरले कमजोर सहयोगहरू पुर्याइरहेका छन्। अब दोस्रो विदेशमा रहेका विद्यार्थीहरूको समस्या छ। कतिपय ठाउँमा विद्यार्थीहरूले पार्ट टाइम काम गरेर खर्चहरू जुटाउनु पर्थ्यो, अब पार्ट टाइम गर्ने अवस्था पनि रहेन किनभने रेस्टुरेन्टहरू बन्द भए, अरू पसलहरू बन्द भए, ती विद्यार्थीहरूलाई अप्ठ्यारो परेपछि अस्ति हामीले चाहिँ यो एनओसी जुन बिचमा सरकारले रोकेको छ तर त्यस्ता विद्यार्थीहरूको हकमा घरबाट पैसा पठाउनको निम्ति ढोका खुला गरेका छौँ हामीले। उहाँहरूले परिवारसँग समन्वय गरेर न्यूनतम आफूलाई चाहिने सङ्कटको बेलामा चाहिने चाहिँ त्यो खर्चहरू मगाउन सक्नुहुन्छ, हामीले त्यो गर्नुको प्रबन्ध गरेका छौँ। अब अहिले अब युरोप र अमेरिकामा पनि एकदम डरलाग्दो गरी सङ्क्रमण फैलिएको अवस्थामा अब युरोपमा चाहिँ केही ठाउँहरूमा युरोप र अमेरिकामा त्यहाँ लामो समयदेखि बसोबास गर्दै आएका केही दाजुभाइ दिदीबहिनीहरूको ज्यान गएको हामीले जानकारी पाएका छौँ। अरू केही ठाउँमा सङ्क्रमण फैलिएको छ, पोर्चुगल, जर्मनी जस्ता ठाउँहरू, स्पेन जस्ता ठाउँहरूमा। अब यो बेलामा, यो सङ्कटको बेलामा हामी तपाईँहरूको साथमा छौँ। तत्काल केही गर्नु नसके पनि तपाईँहरू आफ्नो स्वास्थ्यको ख्याल गरेर, आफ्नो परिवारको ख्याल गरेर तपाईँहरू त्यहाँ पनि सुरक्षित रहनुहोला र तपाईँहरूले यहाँ नेपालमा रहेका घर परिवारलाई पनि सुरक्षित रहन, अझ त्यहाँको डरलाग्दो अवस्था तपाईँहरूले आफ्नै आँखाले देख्नु भएको छ। मैले आज बिहान पढ्दै थिएँ इटालीबाट केही नेपाली दाजुभाइ दिदीबहिनीहरूले इटालीले गरेको गल्ती चाहिँ नेपालले नदोहोऱ्याओस्, यस्तो दुर्भाग्य नआइलागोस् भनेर सन्देश पनि पठाउनु भएको छ। त्यो घर परिवारलाई पनि पुर्याइदिनु होला ताकि अलिकति यहाँ बेलामुका अलिकति जुन हेल्चेक्राइ देखिन्छ त्यो हेल्चेक्राइ कसैले पनि नगरून् र त्यस्तो दुर्भाग्य नेपालले बिहान नपरोस् भन्नका निम्ति आफ्नो गाउँ, आफ्नो घर परिवारमा सन्देश पुर्याइदिन पनि म आग्रह गर्न चाहन्छु।
एकदम प्रष्ट भन्नुभयो मन्त्रीज्यू, तपाईँले विदेशमा बस्ने साथीहरूले अहिले जहाँ बस्नुहुन्छ, बसिरहनु भएको छ, सुरक्षित तरिकाले बसौँ, त्यो देशका नियम कानुन र निर्देशनहरू पालना गरौँ र तपाईँको ओभर स्टे इलिगल र भिसा सकिएको छ भने पनि नआत्तिनुहोस्, दूतावाससँग सम्पर्क गर्नुहोस्, तपाईँलाई अप्ठ्यारो परेको बेला दूतावासले सहयोग गर्छ भनेर मन्त्रीज्यूले प्रश्न पारिसक्नु भएको छ, पक्कै पनि साथीहरूले बुझ्नु भएको छ। अब हामी अन्त्यमा आइपुगेका छौँ र विदेशमा बस्ने केही साथीहरूको प्रतिक्रिया म फेसबुकमा पढ्छु र मन्त्रीज्यूसँग बिदा हुन्छु। वसन्त कुमार बिके, हामी भारत बसिरहेका छौँ, हामीलाई जसरी भए पनि नेपाल फर्किने वातावरण मिलाइदिनु पर्यो भन्नुभएको छ। अनि ओसो सुनले, हामी भारतमा एउटा कोठामा जेलमा जस्तै थुनेका छौँ, लकडाउनले बस्नु र खाना एकदमै समस्या परेको छ, अब त लाग्छ रोगले भन्दा नि भोकले मरिन्छ भनेर। अनि वैदेशी रोजगारबाट नेपाल आउने वातावरण मिलाउनु पर्यो भन्नुहुन्छ कुमार दीपक। अनि प्रेम शर्मा लेख्नुहुन्छ, सरकारको नियमभित्र बस्नुपर्छ सबैजना र विदेशमा पनि जति हुनुहुन्छ नेपाल सरकारले यस्तो पहल गरोस् कि विदेशका गएका युवाहरू सुरक्षित हुन् भनेर। अनि युएईबाट शङ्कर नेपालीले पनि, श्रमिकहरू काममा जान नपाएको अवस्था छ, साँचो बनाएर बचाएर राखेको पकेट मनी सकिएको अवस्था छ, अब के गर्ने भन्नुभएको छ। अनि विमल मान श्रेष्ठले, लामो समय लकडाउन हुने अवस्थामा र भिसा समाप्त भएर घर जाने प्रतीक्षामा रहेकालाई कूटनीतिक पहल गरिदिनु पर्यो भन्नुहुन्छ। अब अन्त्यमा उहाँहरूको सम्बोधन गर्दै हामी बिदा हुन्छौँ मन्त्रीज्यू, के भन्नुहुन्छ?
म खास गरेर अब भारतमा अलिकति सङ्कट देखिएको छ, भारतमा खालि नेपालीहरूको त सानो सङ्ख्या होला, मैले हिजो साँझ भारतीय टेलिभिजनमा समाचार हेर्दै थिएँ, लाखौँको सङ्ख्यामा किनभने काम रोकिसकेपछि दैनिक जालागारी गर्ने मजदुरहरू घर फर्किन चाहेको, अब घर फर्किनुको लागि रेल बन्द छ, बसहरू बन्द छन्, उहाँहरू बस स्टेसनमा चाहिँ हजारौँको सङ्ख्यामा चाहिँ त्यो लाम लागेको हामीले देखिरहेका छौँ। यो सङ्कट अवश्य पनि छ, तर मेरो एउटै आग्रह छ सबै दाजुभाइ दिदीबहिनीहरूलाई, अहिले जोखिम मोलेर चाहे तेस्रो मुलुकबाट होस् चाहे भारतबाट नेपाल आउने त्यो जोखिम नमुलु, किनभने बाटोमा कुनै पनि हामी सुरक्षित छैनौँ र त्यो सङ्क्रमण झन् बढी बढ्न सक्छ। अहिले नेपालमा देखा परेका सबै सङ्क्रमणहरू प्राय यात्राको दौरानमा, ट्राभलको दौरानमा, या त ट्रान्जिटमा, या चाहिँ जहाजमै सङ्क्रमण भएको अवस्था हो। त्यसले गर्दाखेरि तपाईँहरूको पीडा थाहा छ, हामीलाई एकदम एकदमै सङ्कट परेको अवस्थाभित्र सरकारले केही न केही उपायहरू खोज्ला, तर अहिले हतारिएर जोखिम मोलेर पैदलै हिँडेर अथवा अरू कुनै माध्यमबाट नेपाल फर्किने भन्दा पनि जो जो जहाँ जहाँ छौँ त्यहाँ दुःख जिलो गरेर बसौँ, नजिकको दूतावाससँग तपाईँहरूले सम्पर्क गर्नुहोला, सक्दो सहयोग दूतावासले पनि पुर्याउनेछ। त्यहाँ केही मनकारी संस्थाहरू हुन सक्छन्, च्यारिटीहरू, उनीहरूले पनि केही सहयोगहरू गर्न सक्छन्। त्यो सम्बन्धमा चाहिँ सम्बन्धित दूतावासले गर्नेछ। अहिले चाहिँ जोखिम मोलेर देशभित्र फर्किने अवस्था अहिलेको अवस्थामा छैन। भोलि अलिकति अनुकूल अवस्था हुँदा, नेपालभित्र पनि अनुकूल हुँदाखेरि हामीले त्यो विषयमा पनि सोच्नेछौँ। अहिले तपाईँहरूको पीडासँग नेपाल सरकार साथमा छ, तर त्यो जोखिम मोल्ने काम चाहिँ नगरौँ भन्ने मेरो विनम्र आग्रह छ।
हुन्छ, परराष्ट्र मन्त्रीज्यू, सरकारले यो कोरोना भाइरसको सङ्क्रमण रोकथामको लागि जुन पहल गरेको छ, जुन अभियान चलाएको छ, यो अभियान सफल होस्, आम नागरिकको जनजीवन छिटै सहज होस्, यति महत्त्वपूर्ण समयमा समय दिनुभयो, एकान्तवासमा बसेर उज्यालो रेडियो नेटवर्कको यो कार्यक्रम बदलिदो नेपालमा सहभागी हुनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद यहाँलाई पनि मिलनजी, यहाँ मार्फत सबै साथीहरूलाई सबैलाई चाहिँ धेरै धेरै धन्यवाद, नमस्कार।
उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन, उज्यालो मोबाइल एप्लिकेशनबाट एकसाथ प्रसारण भइरहेको बदलिदो नेपालको समय सकिने लागेको छ। आज हामीले लकडाउन पछिको अवस्था र यो बेला स्वदेश तथा विदेशमा रहेका आम नेपालीको चासो र सरोकारको विषयमा केन्द्रित रहेर परराष्ट्र मन्त्री प्रदीप गेवालीसँग कुरा गर्यौं। आफ्नै घरको एकान्तवासमा बसिरहनुभएका तपाईँ र मन्त्री निवास पुल्चोको एकान्तवासमा बसेर कुराकानीमा सहभागी हुनुभएका मन्त्री गेवालीलाई धेरै धेरै धन्यवाद। बदलिदो नेपालबाट उज्यालो घरको एकान्तवासमा रहनुभएका प्राविधिक साथी सङ्घर्ष विष्टसँगै किर्तिपुरको एकान्तवासबाट म मिलन तिमिल सिन्हा बिदा हुन्छु। घरमै बसौँ, सुरक्षित रहौँ, कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने अभियानमा साथ दिउँ। नमस्कार।